हरेक मानिस आनन्दित हुन चाहन्छ र हरेक मानिस आनन्दको खोजीमा अथवा कति मानिसहरू शान्तिको खोजीमा भौतारिरहेको हामीले प्रत्यक्ष रूपमा हामी देखेका छौँ। कतिले आनन्दको खोजी शान्तिको खोजीमा आफ्नो धन आफ्नो सम्पत्ति आफ्नो देश आफ्नो आफन्त छोडेर आफ्ना ठाउँभन्दा धेरै टाढा एकान्त ठाउँमा पनि गएका हामी प्रत्यक्षसँग देखेका छौँ। अनि कति मानिसहरूले आफ्नो आनन्द आफ्नै नाम धन अनि प्रतिष्ठा सफलता सुन्दरता विवाह आदिमा खोजिरहेका पनि हामी प्रत्यक्ष देख्दछौँ र कति मानिसहरूको जीवनको लक्ष्य नै आनन्दी प्राप्ति हुन्छ भने कतिको लक्ष्य भनेको कि आफूले पाउने आफ्नो सफलतामा नै आनन्द खोज्ने उनीहरूको लक्ष्य हामी पनि देख्छौँ। र हामी एक क्रिस्चियनको रूपमा कि बाइबलले हामीलाई भन्दछ कि हामीलाई पनि आनन्द गर भनेर आज्ञा दिएको छ तर हामीलाई बाइबलले पनि भन्दछ कि के कुरामा आनन्द गर्ने हाम्रो आनन्दको केन्द्र के हो भनेर तपाईँ र मलाई बाइबलले स्पष्टसँग बताइदिन्छ कि हामी प्रभुमा आनन्दित हुनुपर्छ र हामी उद्धार गरेको मानिसलाई बाइबलले यो पनि भन्दछ कि हामी उहाँको आराधना उहाँको प्रशंसा गर्नलाई उद्धार गरिएका छौँ। सो भने हाम्रो यी आनन्द र हाम्रो आराधनाको केन्द्रमा के हुनुपर्छ यही विषयलाई आज हामी लुकाको सुसमाचार लुका एक अध्यायको 39-56 हामी हेर्नेछौँ। कृपया मसँगै लुका एक अध्यायको 39-56 पल्ट्याउनुहोला। म यस खण्डलाई म पाठ गरिदिनेछु, तपाईँहरूले आफ्नो बाइबलमा हेर्नुहोला। ती दिनमा मरियम आतुरीसँग पहाडतर्फ यहुदियाको एउटा गाउँमा गइन् र जकरियाको घरमा पसेर एलिसिबालाई अभिवादन गरिन्। जब एलिसिबाले मरियमको अभिवादन सुनिन् तब तिनको गर्भमा बालक उफ्रियो र एलिसिबा पवित्र आत्माले भरिपूर्ण भइन् र एलिसिबाले चर्को स्वरले भनिन्, स्त्रीहरूमा तिमी धन्य कि हौ र तिम्रो गर्भको फल धन्यको हो। ममाथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा म कहाँ आइन्? किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्रियो। तिनी धन्यकी हुन् जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पुरा हुनेछ भन्ने विश्वास गरिन्। 46 अनि मरियमले भनिन्, मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ किनकि उहाँले आफ्नो दासीको दीनतामा कृपा दृष्टि गर्नुभएको छ। हेर, अब उपरान्त सबै पुस्ताले मलाई धन्यकी भन्नेछन् किनभने उहाँ जो शक्तिशाली हुनुहुन्छ उहाँले मेरो निम्ति महान काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। उहाँको भय मान्यहरूमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ। उहाँले आफ्नो बाहुलीको सामर्थ्य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्पनामा घमण्ड गर्नेहरूलाई छरपष्ट पार्नुभएको छ। उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनु भएको छ र दिनहरूलाई उचाल्नु भएको छ। भोकाएकोहरूलाई उहाँले असल चिजहरूले तृप्त पार्नुभएको छ र धनीहरूलाई उहाँले रित्ते हात पठाउनु भएको छ। उहाँले आफ्नो कृपा स्मरण गरेर आफ्नो सेवक इस्रायललाई सहायता दिनुभएको छ र हाम्रा पुर्खाहरूलाई भन्नुभए चाहिँ अब्राहम र उनको भावी सन्तानलाई सदाकालको निम्ति दया देखाउनु भएको छ। मरियम तिनीसँग प्राय 3 महिना बसेर आफ्नो घर फर्किन्। यस खण्डमा हामी विशेष 2 कथाहरू देख्छौँ कि पहिलोमा जहाँ मरियमले एलिसिबालाई भेटेकी छिन् र एलिसिबालाई अभिवादन गरेको छ र जब एलिसिबाले मरियमको अभिवादन सुनेन् त्यहाँ एउटा बालक जो युहन्ना उनको गर्भमा रहेको बालक उफ्रेको हामी देख्दछौँ र एलिसिबा कि यो कसरी भयो उनी एकदमै आनन्दित भएर चर्को साथ कराएर कि उनले प्रशंसा उनको आनन्द यहाँ साटेको हामी देख्दछौँ र अर्कोमा कि जब त्यो हुने बित्तिकै मरियमले परमेश्वरको स्तुति आराधना गरेको हामी पाउँदछौँ। यो 2 कथाबाट हामी विशेष एउटा कुरालाई हामी सिक्नेछौँ अथवा एउटा मुख्य विचारको रूपमा तपाईँले यस कुरालाई टिप्न सक्नुहुनेछ। हाम्रो आराधना अथवा प्रशंसा र आनन्दको केन्द्र ख्रिस्ट हुनुपर्छ। किनकि हामीले ख्रीष्टमा कृपा पाएका छौँ। हाम्रो आराधना र आनन्दको केन्द्र ख्रीष्ट हुनुपर्दछ किनकि हामीले ख्रीष्टमा कृपा पाएका छौँ। र यो खण्डबाट हामी विशेष दुईवटा कुरालाई हेर्नेछौँ कि पहिलो हामी एलिसिबा र तिनको गर्भमा भएको बालकको आनन्दलाई हामी हेर्नेछौँ जुन वचनको पहिलो बुँदा छ तपाईँले 39-45 तपाईँले पाउनुहुनेछ। र दोस्रो तपाईँ र मैले मरियमको स्तुति गानलाई हेर्नेछौँ जुन वचनको दोस्रो बुँदा हुनेछ। पहिलो बुँदालाई हामी विचार गरौँ न, जुन एलिसिबा र उनको गर्भमा भएको बालकको आनन्दलाई हामी थोरै विचार गरौँ। यो खण्ड ती दिनमा भनेर सुरुवात हुँदछ, यो 39 पद ती दिनमा भनेर सुरुवात हुँदछ। यसले केले जनाउँछ भन्दाखेरि यहाँभन्दा अगाडि केही भएको कुरालाई यसले सङ्केत गरिरहेको छ। योभन्दा अगाडि के भएको छ, योभन्दा अगाडि पनि दुई व्यक्तिहरूको कि जन्मको बारेमा भविष्यवाणी भएको छ। पहिलो उनै बप्तिस्मा दिने योहन्ना, जो जकरिया र एलिसिबा कहाँ परमेश्वरको स्वर्गदूत आएर कि एकजना बालक तिमीहरूले पाउनेछौ जुन त्यो भविष्यवाणी हामी पाउँदछौँ। र दोस्रो भविष्यवाणी उनै प्रभु यीशु ख्रीष्टको हामी भविष्यवाणी पाउँदछौँ, जहाँ चाहिँ कि परमेश्वरले आफ्नो स्वर्गदूतलाई कि मरियम कहाँ पठाएर तिमी गर्भधारण हुनेछौ र तिमीले एउटा बालक जन्माउनेछौ भन्ने हामी के देख्छौँ कि यो भविष्यवाणी देख्दछौँ, जो परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा हामी देख्दछौँ। र जब स्वर्गदूतले मरियमलाई यो कुरा बताउँदै गर्दाखेरि कि यो कसरी हुनसक्छ भनेर मरियमलाई लागेको थियो, त्यसकारण पवित्र स्वर्गदूतले स्वर्गदूतले मरियमलाई के भन्छन् कि आफ्नो नातेदार एलिसिबा जो वृद्ध अवस्थामा हुँदाखेरि पनि उनी 6 महिनाको गर्भवती छन् भन्ने कुरा के गराएको छन्, स्मरण गराएको छन्। त्यस पछाडि उनले 38 कसरी अन्त्य गर्छन् हेर्नुहोस् न, र मरियमले के भन्छन्, म परमप्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। र स्वर्गदूतको वचन ती सन्देशलाई उनले विश्वास गरेका छन्। त्यस पछाडि अब ती दिनमा त्यस लगतै अब हामी के देख्छौँ कि मरियम आतुरीसँग पहाडतर्फ यहुदियाको एउटा गाउँमा गइन्। यहाँ हामी देख्छौँ, यहाँ याद गर्नुहोस् न कि ती दिनमा मरियम आतुरीसँग पहाडतर्फ यहुदियाको एउटा गाउँमा गइन्। मरियम किन आतुरीसँग कि ती पहाडतिर दौडेर यहुदियाको त्यो गाउँमा गइन्, कि स्वर्गदूतले भनेको सन्देश उनलाई त्यो सन्देशले डराएर ती सन्देशको कारण के उनी आतुरीसँग त्यहाँ जानको लागि हो? मन लाग्छ पक्कै पनि स्वर्गदूतले भनेको जुन उनको नातेदार एलिसिबा गर्भवती भएको सन्देशले उनलाई भेट्नको निम्ति पक्कै पनि उनी आतुरीसँग त्यहाँ गएको हुनुपर्छ, र यो यात्रा पक्कै पनि उनको निम्ति सहज थिएन। उनलाई यो यात्रा गर्नको निम्ति यो सान्त्वना यो साहस पक्कै पनि परमेश्वरले दिएको हुनुपर्छ, किनभने त्यो समयमा एकलाई एक स्त्री यात्रा गर्नको निम्ति कठिनाइ थियो, किनकि यो यात्रा 2-3 दिनको यात्रा थियो। अहिलेको जस्तो साधन थिएन, अहिलेको जस्तो फोनको नेटवर्क थिएन, तर पनि उनी आतुरीसँग कि उनी यात्रा गरिरहेका छन्। तर उनी जब यहुदियाको एउटा गाउँमा गइन् र त्यहाँ हामी देख्दछौँ कि उनी जकरियाको घरमा पसेर एलिसिबालाई अभिवादन गरिन्। जब यहाँ विचार गर्नुहोस् न, जब उनले अभिवादन गरिन् तब यहाँ के भयो, यहाँ दुईवटा कुरा भएको हामी देख्छौँ। जब मरियमले एलिसिबालाई अभिवादन गरिन् त्यहाँ दुईवटा कुरा भएको हामी देख्छौँ। पद 41 हेर्नुहोस् न, त्यहाँ के भयो, जब एलिसिबाले मरियमको अभिवादन सुनिन् तब तिनको गर्भमा बालक उफ्रियो र एलिसिबा पवित्र आत्माले भरिपूर्ण भइन्। यहाँ देख्दै हुनुहुन्छ एलिसिबा पवित्र आत्माले भरिपूर्ण भइन् र उनको गर्भमा भएको बालक उफ्रेको हामी पाउँदछौँ। बालक हामी दाजुमाथि नै हामी देख्छौँ कि उनी छ महिनाको भइसकेको छ। र जतिजना आमाहरू हुनुहुन्छ, जतिजना बुवाहरू हुनुहुन्छ, तपाईँहरूलाई थाहा छ कि छ महिनामा पक्कै पनि आमाको पेटमा बच्चाले चलल गर्छ। तर यहाँ किन यो बच्चाको अथवा यो बालक उफ्रेको कुरालाई यहाँ बाइबलमा यहाँ रेकर्ड गरियो? होइन, पक्कै पनि एलिसिबाले योभन्दा अगाडिको आफ्नो बच्चाको त्यो मुभमेन्टलाई उनले थाहा गरेको पक्कै पनि छन्। तर यहाँ यो उफ्राई, यो मुभमेन्ट फरक छ। तपाईँले पद 44 हेर्नुहोस् न, त्यो बालकको उफ्राई कस्तो छ, किन फरक छ? यहाँ हामी देख्दछौँ कि एलिसिबाले यसरी भन्छन्, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्रियो। यो देख्दै हुनुहुन्छ नि, आनन्दले। अब यहाँ किन बालक उफ्रियो, यसको कारण के हो, र पवित्र आत्माले एलिसिबा र यो बालकमा कसरी भरिपूर्ण भइन् भन्ने कुरालाई हामी थोरै हेर्नेछौँ। जब यहाँ यो कि पवित्र आत्माले एलिसिबालाई भर्दै गर्दाखेरि योभन्दा अगाडि कि स्वर्गदूतले जकरियालाई भनिरहेको भविष्यवाणी पुर्याउँदै थियो, एकपटक एक अध्यायको 15 हेर्नुहोस् त, एक अध्यायको 15 के भन्छ। यहाँ योहन्नाको बारेमा बताइरहेको छ 15, किनभने तिनी परमप्रभुको सामुन्ने महान हुनेछन्, तिनले दाकमत र अरू कुनै पनि मद कहिले पिउने छैनन्, र आफ्नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्माले भरिपूर्ण हुनेछन्। जब यहाँ पवित्र आत्माले एलिसिबा भरिपूर्ण हुँदै थिइन्, यही समयमा आमाद्वारा नै बप्तिस्मा दिने योहन्ना पनि आत्माले भरिए। र जब आत्माले भरिए तब के भए, उनले कि येशु ख्रिस्टको आमाको आवाजद्वारा उनले के महसुस गरेन्, येशु ख्रिस्टको उपस्थितिको महसुस गरेन्। येशु ख्रिस्टको उपस्थितिले उनलाई यो आनन्द दिएको थियो। तपाईँहरू मैले माथि हेरेको छौँ कि यी बप्तिस्मा दिने योहन्नाको काम के थियो, कि उनै आउनुहुने प्रभुको मार्ग तयार गर्ने व्यक्ति थिए, उनी अलग छुट्याइएको अलग गरिएको व्यक्ति थियो। त्यसकारण यहीँबाट उनले के गरिरहेका छन्, आफ्नो काम उनले यहाँ निर्वाह गरेका हामी देख्छौँ। र जब आत्माले भरे, आत्माले के गरे, उनलाई के गरे कि येशु ख्रिस्टको उपस्थिति थाहा गराए। र जब आत्माले भरिए, एलिसिबाले पनि के गरे, मरियमको होइन येशु ख्रिस्टमा आनन्दित भएको कुरा उनले यहाँ यसरी भन्दछन्। र त्यही आनन्दमा सरिक भएर उनले के भन्छन्, पद 42 हेर्नुहोस् न एकपल्ट, एलिसिबा चर्को स्वरले कराएर यसरी भनिन्, स्त्रीहरूमा तिमी धन्य कि हौ, यो याद गर्नुहोस् है, स्त्रीहरूमा तिमी धन्य कि हौ, र तिम्रो गर्वको फल धन्यको हो। अब यहाँमाथि भर्खरै हामी के देख्दैथ्यौँ, 38 माथि हामी के देख्दैथ्यौँ कि भर्खरै स्वर्गदूतले मरियमलाई तिमी गर्भवती हुनेछौ भन्ने कुरा भनिरहेको थिए। तर यहाँनिर देख्दै हुनुहुन्छ एलिसिबाले यहाँ थाहा पाएकी छिन्, त्यही भएर तिम्रो गर्भको फल धन्यको हो, कि येशु ख्रिस्ट धन्यको हुनुहुन्छ। त्यसकारण उनीहरूको आनन्दको स्रोत के छ, उनीहरूको यो आनन्दको केन्द्र के छ, यहाँ एलिसिबाको आनन्दको केन्द्र आफ्नै गर्भमा भएको बच्चा छैन। देख्दै हुनुहुन्छ कि एलिसिबाको आनन्दको केन्द्र, उनको स्रोत के छ, प्रभु येशु ख्रिस्ट हुनुहुन्छ। त्यही भएर यहाँ भनिन्छ तिमी धन्य कि हौ, जसले उद्धारकर्तालाई यस पृथ्वीमा जन्म दिँदै हुनुहुन्छ। त्यही भएर उहाँले 43 पनि हेर्नु के भन्नुहुन्छ, ममाथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा म कहाँ आइन्, मेरा प्रभुकी आमा म कहाँ आइन्। स्पष्ट देखिन्छ होइन कि योभन्दा अगाडि कसैले पनि मरियम गर्भवती छन् भन्ने कुरा यहाँमाथि कहीँ बताएको हामी पाउँदैनौँ. तर यहाँ हामी के देख्छौँ कि अब पवित्र आत्माले के गर्नुभयो, उनीहरूलाई यीशु ख्रीष्टको बारेमा प्रकट गरिदिनु भयो. जब ख्रीष्टको बारेमा प्रकट गरिदिनु भयो उनीहरू आनन्दित भएका छन्. त्यही भएर ख्रीष्ट जन्मनु अगावै एलिसिबाले यीशु ख्रीष्टलाई के भन्छन्, मेरा प्रभु, मेरा प्रभु कि आमा, म कहाँ आएँ. देख्दै हुन्छ यीशु ख्रीष्टको जन्म हुनु अगावै उनले प्रभु यीशु ख्रीष्टलाई उनले थाहा गरेका छन्. र यीशु ख्रीष्टलाई थाहा गर्नको निम्ति यहाँ कसले सहायता गरेका छन्, पवित्र आत्माले के गर्नुभयो. जब पवित्र आत्माले उनीहरू भरिए तब के भए, यीशु ख्रीष्टलाई उनीहरूले के गरे, महसुस गरे, यीशु ख्रीष्टलाई थाहा गरे. र बप्तिस्मा दिने यूहन्नाले 6 महिनाको हुँदाखेरि नै उनले यीशु ख्रीष्टको उपस्थिति त्यहाँ थाहा गरेर सुरुमा नै उनले के गरेका छन्, आफ्ना आमालाई पनि त्यो आनन्द साथ उफ्रिएर कि उनले एउटा सङ्केत गरिरहेका पनि हामी देख्दछौँ. र कति टिप्पणीकारहरूले कतिले यसरी भन्दछन् कि यूहन्ना यस्तो एक बालक थिए जसले आफ्नो आमाको गर्भलाई पुलपिटको रूपमा पनि प्रयोग गरे. सो यूहन्नाले के गर्दै थिए, आफ्नो जिम्मेवारीलाई निर्वाह गर्दै थिए. र पवित्र आत्माले यहाँ के गर्नुभएको छ कि यीशु ख्रीष्ट उनीहरूलाई पनि प्रकट गरिदिनु भएको छ र यीशु ख्रीष्टको उपस्थितिमा उहाँहरू आनन्दित हुनुभएको छ. त्यसै गरी तपाईँ र मलाई पनि कि पवित्र आत्माले नै यीशु ख्रीष्ट देखाइदिनुहुन्छ. यीशु ख्रीष्टमा तपाईँ र मलाई उहाँले डोर्याउनुहुन्छ. र जब हामी यीशु ख्रीष्टमा हामी पश्चाताप र विश्वास गर्छौँ, जब कोही यीशु ख्रीष्टमा आउँछन् पक्कै पनि तपाईँ र मलाई उनै ख्रीष्टमा यो आनन्दित हुनको निम्ति आत्माले हामीलाई अगुवाई गर्नुहुन्छ. हामी उद्धार पाएका मानिसहरूको आनन्द कि त्यो ख्रीष्टमा छ प्रेर. तपाईँ र मैले के कुरामा हामी आनन्द खोज्छौँ, यदि तपाईँ र मैले संसारको कुरामा हामीले आनन्द खोज्छौँ भने यो आनन्द क्षणिक मात्रै हुनेछ, यो एक दिन बितेर जानेछ. तर हाम्रो अनन्तसम्म रहने यो आनन्द, यो अनन्तसम्म रहने आनन्द केवल ख्रीष्ट हुनुहुन्छ. त्यसकारण हाम्रो आनन्दको स्रोत, हाम्रो आनन्दको केन्द्र ख्रीष्ट हुनुपर्दछ. जसरी यहाँ गर्भमा रहेको एउटा बालक योहन्नाको आनन्दको केन्द्र ख्रीष्टको उपस्थिति छ, जसरी यहाँ एलिसिबाको आनन्दको स्रोत ख्रीष्ट हुनुहुन्छ. भने तपाईँ र मेरो आनन्दको केन्द्र, तपाईँ र मेरो आनन्दको स्रोत के भइरहेको छ, यीशु ख्रीष्ट कि संसारका अरू थोकहरू. तपाईँ र मलाई संसारको थोकले क्षणिक आनन्द दिन्छ प्रियहरू, अनन्तसम्म यसले हामीलाई त्यो आनन्द दिन सक्दैन. तपाईँले आफ्नो जीवनमा के कुरामा आनन्द खोजिराख्नु भएको छ, ख्रीष्टमा या त अरू कुराहरूमा? र जब यो कुरा हामी देख्छौँ कि त्यस पछाडि उनले के भन्छन्, पद 45 हेर्नुहोस् न, कि जब उनी आनन्द मनाइसक्छन्, आनन्द गर्छन्, त्यसपछि उनले भन्छन् कि तिनी धन्य कि हुन् जसले परमप्रभु, जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पुरा हुनेछ भन्ने विश्वास गरिन्. उनले के भन्दैछन् यहाँ, कि स्वर्गदूतले जे कुरा भनेका थिइन् त्यो कुरा विश्वास गर्ने स्त्री धन्य कि हुन्, वा तिनी मरियम धन्य कि हुन्. किन किन उनलाई धन्य कि हुन्, किनकि त्यो समयमा के हुन्थ्यो कि एउटा स्त्रीको त्यो महानता कसरी उनीहरूले को मापन भनेको उसको कोखबाट जन्मेको सन्तानको महानताद्वारा मापन गरिन्थ्यो. त्यसकारण यहाँ के भन्दैछ कि तिमी धन्य कि हो, र तिमीले कि परमेश्वरले आफ्नो स्वर्गदूतद्वारा दिनुभएको सन्देश विश्वास गरेकी छिन् त्यसको निम्ति के छ, तिमी धन्य कि हो, र यो पुरा हुनेछ भने उनले विश्वास गरे. र जब ती भनिसकिन् त्यसपछि मरियमले आफ्नो मुख खोलेकी छ. हामी हाम्रो वचनको दोस्रो बुदामा हेर्नेछौँ, जुन हामी मरियमको स्तुति गान हामी हेर्नेछौँ, जुन तपाईँले हेर्नुहोस् न, योभन्दा अगाडि मरियमले आफ्नो मुख खोलेका छैनन्, केवल अभिवादन गरेका छन्। अभिवादन पछाडि जति यहाँ एलिसिबा र उनका गर्भमा भएका छोराको हामी बारेमा पाउँछौँ, उनीहरूको आनन्दको बारेमा, र जब उनले त्यो विश्वास गरेको कुरालाई यहाँ फेरि एकपल्ट पुनः पुष्टि गर्छन्, लगातै उनले आफ्नो मुख खोल्छन्। पद 46 हेर्नुहोस् न, तब उनले यसरी भन्छन्, मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ। यहाँ मरियमले एउटा महत्त्वपूर्ण कुराको घोषणा गरेको छ। उनले भन्छन्, मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ। जब जब हामी यो उनको यो भजनलाई हामी हेर्छौँ भने यो धेरै जस्तो यो पुरानो करारबाट कोट गरिएको हामी देख्दछौँ। पुरानो करारबाट तब पुरानो करारको वचनलाई नै यहाँ धेरै कुराहरू लिएको हामी देख्दछौँ, र यसबाट हामी यो पनि थाहा गर्दछौँ कि मरियमले परमेश्वरको वचनलाई असल ढङ्गबाट अध्ययन गरेकी थिइन्, असल ढङ्गबाट मनन गरेका थिइन्। उनी एक परमेश्वरको वचनका के थिए, विद्यार्थी थिए भन्ने कुरा पनि हामी देख्न सक्छौँ। तर यो यहाँ पहिला हामी 46 र 47 हेरौँ न, उनले परमेश्वरको बारेमा उनले कसरी एउटा महत्त्वपूर्ण कुरालाई यहाँ सम्बोधन गरेका हामी पाउँछौँ। उनले भन्छन्, मेरो मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछु। उनले यहाँनिर यही देखाउँछन्, र हामी यहाँबाट यही थाहा गर्न सक्छौँ कि मरियम एक सिद्ध व्यक्ति थिएनन्। उनी के थिए, उनलाई एक उद्धारकर्ताको खाँचो थियो, त्यही भएर उनले भन्छन्, म मेरा मुक्तिदातामा रमाहट गर्दछु। उनलाई पनि एक उद्धारकर्ताको खाँचो थियो, उनी पक्कै पनि एक महान स्त्री, ईश्वर भक्त जीवन जिउने स्त्री थिइन्, तर उनी एक आराधना प्रशंसाका योग्य भने थिइन। उनी एक आदरको स्त्री थिइन्, तर आराधना र उनीद्वारा परमेश्वर कहाँ पुग्ने एक महान स्त्री भने थिइनन्। उनी सिद्ध थिइनन्, उनी एक ईश्वर भक्त थिइन्, तर उनी पाप रहित भने थिइनन्। हामी यहाँ कुरा यही कुरा देख्न सक्छौँ कि त्यही भएर उनले भन्छन् कि मेरो मुक्तिदाता परमेश्वरमा रमाहट गर्छ। र हामी यो कुरा हामी यहाँ थाहा गर्नुपर्ने हो, र उनले के भन्छन्, उनलाई के कुराबाट यहाँ मुक्ति दिने कुरा गर्दैछन्। पक्कै पनि हामीले अहिले एउटा कुरा गरेको यस उद्धारको खाँचो सँगसँगै यो सन्दर्भलाई जब हामी विचार गर्छौँ, यो हामीले अध्ययन गर्दैरहेको यो प्रचार गर्दैरहेको खण्डलाई हामी जब यसको सन्दर्भलाई हेर्दै गर्दाखेरि कि उनलाई यो मुक्तिको कुरा कि जब उनी एक असहाय कि ती नासरतबाट केही पनि आउँदैन, एक अवहेलित स्त्रीबाट मान्छेले केही अपेक्षा गरेका थिएनन्, उनलाई घृणा गरिएको थियो, तर अब त्यहाँबाट पनि के गर्दैछन्, परमेश्वरले के गर्नुहुन्छ, मुक्त गर्दै हुनुहुन्छ। कसरी, कि उनीमाथि कृपा दृष्टि गर्नुभएको छ, र त्यो कृपा दृष्टि के हो, कि उनीद्वारा नै संसारको उद्धारकर्ता ल्याउँदै हुनुहुन्छ। त्यो अवहेलना ती कष्टहरूबाट उहाँले के गर्दै हुन्छ, उद्धार गर्नुभएको छ, त्यो मुक्ति दिनुभएको छ। त्यो सन्दर्भमा पनि उनले के हुन्छ, परमेश्वरको महिमा उनको आदर गरिरहेका छन्। त्यही भएर उनले के भन्छन्, हेर्नुहोस् न पद 48 किन उनले रमाहट गर्छन्। रमाहट गर्नुको एउटा कारण, किनकि उहाँले आफ्नी दासीको दीनतामा कृपा दृष्टि गर्नुभएको छ, हेर अब उपरान्त सबै पुस्ताले मलाई धन्य कि भन्नेछन्। यहाँ देख्दै हुनुहुन्छ नि, अब उपरान्त सबै पुस्ताले मलाई धन्य कि भन्नेछन्। मैले अघि पनि भने किनकि उनको गर्भबाट आउने व्यक्ति महान हुनुहुन्छ, संसारको उद्धारकर्ता उनीबाट आउँदै हुनुहुन्छ, त्यसै कारण अब उपरान्त सबैले उनलाई के भन्नेछन्, धन्य कि भन्नेछन्। तर उनले भन्दैनन् कि उनको आराधना गर्नेछन्, धन्य कि भन्नेछन्। त्यही भएर हामी यस उनी एक महान आदरको योग्य छन्, तर उनी आराधनाको योग्य छैनन्। उनी एक ईश्वर भक्ति स्त्री हुन् तर पाप रहित स्त्री होइनन्। र सारा आदर अनि महिमा र प्रशंसाको योग्य केवल परमेश्वर हुनुहुन्छ, किनकि उहाँ मात्रै कृपालु शक्तिशाली पवित्र परमेश्वर हुनुहुन्छ। त्यसै कारण यी कुरा भन्दै गर्दाखेरि मरियमले भने कि उनीमाथि कृपा गर्नु नै परमेश्वर को हुनुहुन्छ भन्ने कुरा पनि उनले यहाँ प्रष्ट पार्दछन्। उनलाई यथा छ उनले कुन परमेश्वरको प्रशंसा गरिरहेका छन्, कुन परमेश्वरको भलाइ, कुन परमेश्वरको उहाँको आराधना गरिरहेको छ भन्ने कुरा उनलाई स्पष्टसँग यहाँ थाहा छ। पद 49 हेर्नुहोस् न, उनले कुन परमेश्वरको आराधना गरिरहेका छन्, कुन परमेश्वरको प्रशंसा स्तुतिगान गरिरहेका छन्, हामी यहाँ स्पष्ट देख्छौँ। पद 49 हेर्नुहोस् न, उनले यसरी भन्छन्, किनभने उहाँ जो शक्तिशाली हुनुहुन्छ उहाँले मेरो निम्ति महान काम गर्नुभएको छ, उहाँको नाउँ पवित्र छ। यहाँ दुईवटा कुरा हामी देख्दछौँ, उनले उनीमाथि परमेश्वरले कृपा गर्नुभएको छ, त्यसकारण उनले परमेश्वरको आराधना स्तुतिगान प्रशंसा गरिरहेका छन्, उनको सारा हृदयले परमेश्वरको गुणगान गरिरहेका छन्। र यहाँ उनले आराधना गरिरहनु भएको परमेश्वर को हुनुहुन्छ भनेर पनि स्पष्ट पारिदिएका छन्। र उनले यहाँ नम्रताको साथ भन्छन् कि आफ्नो दासीमाथि कृपा गर्नु नै परमेश्वर शक्तिशाली परमेश्वर हुनुहुन्छ, उहाँ पवित्र परमेश्वर हुनुहुन्छ, उहाँ कृपालु परमेश्वर हुनुहुन्छ। सो परमेश्वरले यी शक्तिशाली पवित्र परमेश्वरले मरियममाथि कृपा गर्नुभयो। त्यसो भए के मरियम कृपा पाउन योग्य भएर के परमेश्वरले कृपा गर्नुभएको? पवित्र शक्तिशाली परमेश्वरको कृपा पाउन योग्य भएर के परमेश्वरले उनीमाथि कृपा गर्नुभएको? पक्कै पनि होइन, पक्कै पनि कोही पनि परमेश्वरको कृपा प्रेम पाउन योग्यका कोही पनि छैनन्। तर परमेश्वर कृपालु हुनुभएको कारण उहाँले उनीमाथि कृपा गर्नुभयो, किनकि परमेश्वर कृपालु हुनुहुन्छ। यसकारण परमेश्वरले कि मरियममाथि आफ्नो सार्वभौमिक इच्छा अनुसार उहाँले कृपा गर्नुभयो, किनकि परमेश्वर कसैलाई कृपा गर्नको निम्ति, कसैलाई प्रेम गर्नको निम्ति बाध्य हुनुहुन्न, उहाँ स्वतन्त्र हुनुहुन्छ, उहाँले कृपा जसलाई गर्न चाहनुहुन्छ त्यसलाई कृपा गर्नुहुन्छ। र परमेश्वरले यसरी भन्नुहुन्छ, जसमाथि म कृपा गर्न चाहन्छु त्यसलाई म कृपा गर्नेछु, र जसलाई म टिठ्याउन चाहन्छु त्यसलाई म टिठ्याउन चाहन्छु। परमेश्वरले आफ्नो सार्वभौमिक इच्छा अनुसार मरियममाथि उहाँले कृपा गर्नुभयो, उनी कृपा पाउन योग्य भएर होइन, तर परमेश्वरले कृपा गर्न चाहनुभएको कारण उहाँले कृपा गर्नुभयो। र उनले परमेश्वरलाई यही कृपाको निम्ति के गर्छन्? प्रशंसा दिन्छन्, यही कृपाको निम्ति आदर दिन्छन्। र उनले भन्छन् कि परमेश्वर शक्तिशाली हुनुहुन्छ। त्यो महान काम यी शक्तिशाली परमेश्वरले के गर्नुभयो, कि उहाँले के गर्दै हुनुहुन्छ? मरियमद्वारा संसारको उद्धारकर्ता ल्याउँदै हुनुहुन्छ, पापबाट बचाउनलाई उहाँले आफ्नो पुत्र त्यहाँबाट ल्याउँदै हुनुहुन्छ। उहाँ हामी यहाँ देख्दछौँ कि परमेश्वर शक्तिशाली हुनुहुन्छ, जसले के गर्नुभयो कि सारा ब्रह्माण्ड बनाउनुभयो, उनै परमेश्वरको कि मरियमले आराधना गरिरहेको छ, उनै मरियमको मरियमले परमप्रभुको प्रशंसा गरिरहेका छन्, उनै परमेश्वरले के गर्नुभयो, सारा ब्रह्माण्ड आफ्नो वचनद्वारा बनाउनु भयो, र सारा ब्रह्माण्ड जसले थाम्नुहुन्छ र पापीहरूको उद्धार गर्न कि एक कन्या स्त्रीद्वारा आफ्नो पुत्र पठाउनु हुने परमेश्वर, उनै शक्तिशाली परमेश्वरको उनले आराधना गर्दै हुनुहुन्छ, र सारा ब्रह्माण्डमा, सारा संसारमा शासन गर्नु नै परमेश्वरको उनले आराधना गर्दै हुनुहुन्छ। र उनले त्यति मात्रै भन्दैनन् कि परमेश्वर शक्तिशाली हुनुहुन्छ र उहाँले त्यो महान काम मात्रै गर्नुभएको छ भनेर भन्दैनन्। उनले त्यो परमेश्वर को हुनुहुन्छ उहाँको नाउँ पनि बताएका छन्। यो शक्तिशाली परमेश्वर को हुनुहुन्छ, यो शक्तिशाली परमेश्वर पवित्र परमेश्वर हुनुहुन्छ, उहाँ पवित्र परमेश्वर हुनुहुन्छ। अघि हामीले भर्खरै पढ्दै गरेको कि हामीले सामुएलको पुस्तकमा हामी हेर्दै थियौँ सामुएलमा कि हन्नाले पनि के भनेर यहाँ भन्दछन्, पहिलो सामुएल 2:3-2 हेर्नुहोस् न, उनले यसरी भन्दछन्, परमप्रभु बाहेक पवित्र अरू कोही छैन, तपाईँ जस्तै अरू कोही छैन, हाम्रा परमेश्वर जस्तै अरू कुनै चट्टान छैन। कि पवित्र परमेश्वर, उहाँ अलग परमेश्वर, उहाँ सिद्ध परमेश्वर, उहाँ जस्तो अरू कोही पनि छैन, उहाँमा कुनै खोट छैन। जुन मरियमले जसको स्तुति गान गर्दै हुन्छ, मरियममाथि जसले कृपा गर्नुभयो, उहाँ शक्तिशाली कृपालु पवित्र परमेश्वर हुनुहुन्छ, जो उहाँको दाजुमा उहाँको तुलनामा आउने कोही पनि छैन। कारण प्रियहरू, यस पवित्र परमेश्वरको सामु कुनै दोषी पापी एकछिन पनि टिक्न सक्दैन। उहाँको पवित्रताको सामु कुनै पापको दाग लुकाएर लुकाउन सकिँदैन। जसरी एउटा सेतो कपडामा एउटा सानो कालो मसीको मसीलाई पनि हामी स्पष्टसँग देख्न सक्छौँ, त्यसरी नै परमेश्वरको पवित्रताको सामु हाम्रो सानो सानो पापहरू पनि स्पष्टसँग प्रकट हुनेछ। उनै पवित्र परमेश्वरको मरियमले आराधना गरिरहेका छन् र यो पवित्र परमेश्वरले यो पापसँग, सानो सानो पापसँग पनि उहाँले खेलबाड गर्नुहुन्न, उहाँले अनदेखा गर्नुहुन्न, उहाँले यसको न्याय गर्नुहुनेछ। र हरेक मानिसले उनै पवित्र परमेश्वरको विरुद्धमा पाप गरेको छ, हरेक मानिसले। हामीलाई बाइबलले स्पष्ट भन्दछ, धर्मी कोही छैन, एकजना पनि छैन, सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। र हरेक मानिसले गरेको पाप उनै शक्तिशाली उनै पवित्र परमेश्वरको विरुद्धको पाप हो। उहाँ पवित्र हुनुभएको कारण पापी मानिस परमेश्वरको सामु एकछिन पनि टिक्न सक्दैन। उहाँको पवित्रताको कारण मानिस एकछिन पनि पापसँग उहाँको सामु एक सेकेन्ड पनि टिक्न सक्दैन। र उनै पवित्र परमेश्वरले आफ्नो पवित्र, आफ्नो धर्मी न्याय तिनै पापी मानिसमाथि खन्याउनुहुन्छ। तर उनै पवित्र परमेश्वर, शक्तिशाली परमेश्वरको सामु टिक्नको निम्ति, पापी मानिसहरू उहाँसँग मिलापमा आउनको निम्ति उनै परमेश्वरले के गर्नुभएको छ कि कृपा देखाउनु भएको छ। उहाँले त्यो कृपा देखाउनु भएको छ र त्यही कृपा हामीले यसु ख्रिस्टमा पाएका छौँ र उनै यसु ख्रिस्ट उनै मरियमद्वारा आउँदै हुनुहुन्छ। तर यो समयमा यो आउँदै हुनुहुन्छ, तर अब हाम्रो समयमा उनै पवित्र परमेश्वरसँग मिलापमा आउनको निम्ति आजभन्दा 2000 वर्ष अगाडि नै उनै कन्या मरियमद्वारा कि उहाँ ख्रिस्ट जो परमेश्वरको पुत्र आउनुभयो, जसले हामीले जिउन नसकेको जीवन जिउनुभयो, उहाँ मर्नुभयो, गाडिनुभयो र वचन धर्मशास्त्र अनुसार नै उहाँ तेस्रो दिनमा जीवित भई उठ्नुभयो र उहाँ स्वर्ग चढी जानुभएको छ। उनै ख्रिस्टको सिद्ध बलिदानले अब हामी परमेश्वरसँग, यो पवित्र परमेश्वर, शक्तिशाली परमेश्वरसँग हामी मिलापमा हुन सक्छौँ। उहाँको सामु अब ख्रिस्टद्वारा मात्रै हामी टिक्न सक्छौँ। यदि ख्रिस्टमा हामी छैनौँ भने हामी एक क्षण पनि हामी उहाँको सामु टिक्न सक्दैनौँ, किनकि पाप र पवित्रता एकसाथ रहन सक्दैन। पवित्रताले पापलाई न्याय गर्नुहुनेछ र परमेश्वर पवित्र हुनुहुन्छ। र त्यसकारण म तपाईँलाई उत्साह दिन चाहन्छु, यदि तपाईँ कोही ख्रिस्टमा हुनुहुन्न भने, ख्रिस्टमा विश्वास गर्नुभएको छैन भने म तपाईँलाई यही बताउन चाहन्छु कि यस पवित्र परमेश्वरसँग विद्रोह गर्ने दुस्साहस नगर्नुहोस्, ती घमण्डी नबन्नुहोस्, नम्रताको साथ आफ्नो पाप स्वीकार गर्नुहोस् र ख्रिस्टमाथि भरोसा गर्नुहोस्, किनकि उहाँद्वारा मात्रै हाम्रो पापको क्षमा छ। हामी नै पवित्र परमेश्वर, शक्तिशाली परमेश्वर, जो यहाँ मरियमले स्तुति आराधना गर्ने परमेश्वरसँग हामी पनि मिलापमा आउन सक्छौँ, फेरि उहाँसँग हामी पनि रहन सक्छौँ, उहाँको आराधना हामी पनि गर्न सक्छौँ। त्यसकारण म तपाईँलाई यो उत्साह दिन चाहन्छु, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने आजै पश्चाताप गर्नुहोस्, आजै उहाँमा विश्वास गर्नुहोस्, केवल ख्रिस्टमा मात्रै हामी अनन्त जीवन पाउँछौँ, ख्रिस्टमा मात्रै हाम्रो पापको क्षमा छ, किनकि ख्रिस्टमा चाहिँ सामर्थ्य हाम्रो पापबाट बचाउने सिद्ध परमेश्वरको थुमा हुनुहुन्छ। उनै पवित्र परमेश्वरले मरियममा कृपा गर्नुभयो र उनै ख्रिस्टद्वारा हामीमाथि पनि आफ्नो कृपा गर्नुभएको छ र त्यो कृपाद्वारा नै हामी बचाइएका छौँ, त्यही कृपाद्वारा हामी स्थिर राखिनेछौँ र त्यही कृपाद्वारा हामी उहाँको आराधना गर्न सक्छौँ। त्यति मात्र होइन, उनले फेरि परमेश्वरको अर्को आराधना पनि गर्दछन्। पहिलो कि उनीमाथि परमेश्वरले के गर्नुभयो, कृपा दृष्टि गर्नुभएको छ, र दोस्रो हामी यहाँ देख्दछौँ कि जब हामी 50 हामी हेर्छौँ भने फेरि यहाँ हामी मरियमले अर्को आफूमाथिबाट अब अरू कुराहरूलाई लिएर पनि परमेश्वरको प्रशंसा गरेको हामी देख्छौँ। यहाँ उनले यसरी भन्दछन्, विशेष 50 हेर्दै जाने भने, उहाँको भय मान्नेहरूमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ। उहाँले आफ्नो बाहुलीको सामर्थ्य प्रकट गर्नुभएको छ, उहाँले मनभित्रको कल्पनामा घमण्ड गर्नेहरूलाई छरपष्ट पार्नुभएको छ, उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनु भएको छ र दिनहरूलाई उचाल्नु भएको छ, भोकाएकाहरूलाई उहाँले असल चिजहरूले तृप्त पार्नु भएको छ र धन्यहरूलाई उहाँले रित्तै हात पठाउनु भएको छ। उहाँले आफ्नो कृपा स्मरण गरेर आफ्नो सेवक इस्रायललाई सहायता दिनुभएको छ र हाम्रा पुर्खाहरूलाई भन्नुभए चाहिँ अब्राहम र उनको भावी सन्तानलाई सदाकालको निम्ति दया देखाउनु भएको छ। अब यहाँ हामी अर्को कि मरियमले आफूमाथिदेखि फेरि परमेश्वरले इस्रायलीमाथि के गर्नुभयो भन्ने विषयलाई लिएर पनि उनले परमेश्वरको के गर्छन्, प्रशंसा गर्छन्। कसरी परमेश्वरले इस्रायलीहरूलाई सहायता गर्नुभयो, इस्रायलीहरूमाथि कसरी उहाँले शासन गर्नुभयो, इस्रायलीहरूलाई कसरी उहाँले डोर्याउनु भयो भन्ने कुरालाई यहाँ उनले बताएर कि परमेश्वरको आराधना यहाँ गरेको हामी पाउँछौँ, उहाँको प्रशंसा गरेको हामी पाउँदछौँ। र यही कुरा नै कि हामी सामुएलको पुस्तकमा पनि हामी देख्छौँ, जहाँ हन्नाले पनि यही कुराको निम्ति के गरेका छन्, परमेश्वरलाई धन्यवाद दिएका छन्। जुन तपाईँ 2:7-8 हेर्नुहोस् न, यदि म यसरी पाठ गरिदिनेछु। परमप्रभुले दरिद्रता र धन सम्पत्ति पठाउनुहुन्छ, उहाँले नम्र तुल्याउनुहुन्छ र उहाँले उच्च पार्नुहुन्छ, राजकुमारहरूसित बसानलाई तथा सम्मानको आसनको उत्तराधिकारी बनाउनलाई उहाँले दुर्बललाई धुलोबाट र दरिद्रलाई घुरानबाट उठाउनुहुन्छ, किनभने पृथ्वीका जगहरू परमप्रभुकै हुन्, उहाँले संसारलाई तीमाथि बसाल्नु भएको हो। यहाँ स्पष्ट कि यहाँ पनि मरियमले त्यही कुरालाई के गर्दैछन्, फेरि उद्धृत गर्दैछन्, र परमेश्वरले इजरायली जातिहरूलाई कसरी उहाँले छुटकारा दिनुभयो, इजरायली जातिहरूमाथि कसरी उहाँले काम गर्नुभयो, त्यो कुरालाई लिएर पनि उनले के गर्दैछन्, यहाँ उनको प्रशंसा गरिरहेको हामी देख्दछौँ। अब यहाँबाट हामी के कुरा देख्छौँ, यहाँबाट हामी केही कुराहरू देख्दछौँ कि परमेश्वर सर्वज्ञानी परमेश्वर हुनुहुन्छ, जसले मानिसको मनभित्रको घमण्डलाई पनि देख्नुहुन्छ। 51 उनले यही भन्दछन्, उहाँले अथवा परमेश्वरले मनभित्रको कल्पनामा घमण्ड गर्नेहरूलाई छरफस्ट पार्नु भएको छ। यहाँमाथि हामी के देख्दै थियौँ? परमेश्वर कृपालु हुनुहुन्छ, परमेश्वर शक्तिशाली हुनुहुन्छ, परमेश्वर पवित्र हुनुहुन्छ। अब यहाँबाट हामी के देख्छौँ? परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, जसले तपाईँ र मेरो मनको कुरा जान्नुहुन्छ। तपाईँ र मेरो सोचलाई उहाँले जान्नुहुन्छ। त्यस कारण तपाईँ र मैले हाम्रो हृदयमा के गरेका छौँ, हामी के सोचेका छौँ, परमेश्वरको सामु यो स्पष्ट छ। किनभने परमेश्वरले यहाँ स्पष्टसँगले मनभित्रको कल्पनामा घमण्ड गर्नेहरूलाई पनि उहाँले छरपष्ट पार्नुभएको छ, न्याय गर्नुभएको छ। परमेश्वरले घमण्डीहरूलाई न्याय गर्नुहुन्छ। घमण्ड एक गम्भीर मनभित्रको पाप हो, यो हृदयबाट आउने एउटा पाप हो। घमण्ड यो एउटा पुरानो पाप हो जसले पतनमा पुर्याउँदछ। त्यस कारण प्रियहरू, तपाईँले के कुरामा घमण्ड गर्नुहुन्छ? तपाईँको घमण्डले पतनमा पुर्याउँदछ। र परमेश्वरको वचनले स्पष्टसँग भन्दछ कि परमेश्वरले घमण्डीहरूलाई घृणा गर्नुहुन्छ, तर नम्रहरूलाई उहाँले अनुग्रह गर्नुहुन्छ। त्यस कारण होसियार हुनुहोस्, यदि तपाईँले आफ्नो मनमा घमण्ड गर्नुभएको छ, आफ्नो सुन्दरतामा, आफ्नो समझ शक्तिमा, आफ्नो धनमा तपाईँले घमण्ड गर्नुभएको छ भने कृपया पश्चाताप गर्नुहोस् र पतन ती नरकबाट, परमेश्वरको न्यायबाट बाँच्नुहोस्। परमेश्वरले घमण्डलाई हल्का रूपमा लिनुहुन्न, परमेश्वरले घमण्डलाई हल्का रूपमा लिनुहुन्न। कि घमण्ड संसारको उत्पत्ति हुनुभन्दा पुरानो पाप हो, जो स्वर्गदूतले पाप गरे, जुन घमण्ड गरे, तब परमेश्वरले के गर्नुभयो? उहाँले त्यो पापलाई व्यवस्था गर्नुभएन, परमेश्वरले न्याय गर्नुभयो। यो सबैभन्दा पुरानो पाप र सबैभन्दा घृणित पाप हो, जसले तपाईँ र मलाई परमेश्वरको अनन्त न्यायमा पुर्याउँदछ। त्यस कारण तपाईँ र मेरो बोली वचन व्यवहार, तपाईँ र मेरो लेखाइ, तपाईँ र मेरो टिक्का टिप्पणीहरूले हाम्रो आचरण, हाम्रो हृदयमा भएको कुरालाई प्रकट गरिदिँदछ। त्यस कारण तपाईँले, तपाईँको व्यवहार, तपाईँको बोली वचन कस्तो छ? कि एक नम्र व्यक्ति चाहिँ तपाईँलाई चिनाउँदछ कि एक घमण्डी व्यक्ति चाहिँ? कारण कृपया आफ्नो हृदयलाई जाँच्नुहोस्, आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्। किनकि घमण्ड बाहिरबाट आउने कुरा होइन, घमण्ड हृदयभित्रबाट आउने एउटा पाप हो। त्यस कारण यो घमण्डलाई त्याग्नुहोस्, नम्रताको निम्ति प्रार्थना गर्नुहोस्। र हामी यहाँबाट यही देख्दछौँ कि मरियमले परमेश्वरको वचनलाई धेरै अध्ययन गरेका थिइन्, परमेश्वरको वचनलाई उनले मनन गरेका थिइन्। त्यस कारण उनले यहाँ धेरै, हामी पहिलो सामुएलबाट मात्र होइन, जब हामी अरू प्रोफेटकोबाट पनि, अगमवक्ताको पुस्तकबाट, भजनबाट पनि हेर्छौँ भने यहाँ धेरै कुराहरू, यहाँ समानान्तर कुराहरू हामी पाउँदछौँ। यसले यही स्पष्ट पार्दछ कि मरियम एक वचनको असल विद्यार्थी थिए। तर आज तपाईँ र म के परमेश्वरको वचनको विद्यार्थी भएका छौँ? तपाईँ र मलाई परमेश्वरले सम्पूर्ण वचन हामीलाई आफ्नो भाषामा दिनुभएको छ। जबकि तपाईँ र मैले यो वचनद्वारा उनै परमेश्वरलाई थाहा गरेका छौँ, तपाईँ र मैले विश्वास गरेका परमेश्वरलाई उहाँको वचनबाट, कि मरियमले जस्तै तपाईँ र मैले पनि चिनेका छौँ। ए तपाईँले आराधना गर्ने परमेश्वरलाई साँच्ची नै चिन्नु भएको छ, कि उहाँ कस्तो हुनुहुन्छ भन्ने कुरा उहाँको वचनबाट तपाईँ के वर्णन गर्न सक्नुहुन्छ, कि तपाईँले उहाँको वचनद्वारा नै उहाँको प्रशंसा गर्नुहुन्छ, जसरी यहाँ मरियमले परमेश्वर कस्तो हुनुहुन्छ, उहाँमाथि कृपा गर्नुहुने परमेश्वर कस्तो हुनुहुन्छ भनेर कसरी वर्णन गरेका छन्, कि त्यसरी नै तपाईँ र मैले उहाँको वचनद्वारा उहाँको वर्णन गर्न सक्छौँ, उहाँको प्रशंसा गर्न सक्छौँ। के परमेश्वरको त्यो सत्यता वचनद्वारा हामीले पाएका छौँ, हामीले थाहा गरेका छौँ, र त्यो सत्यताले तपाईँ र मलाई ती प्रशंसामा गाउने बनाएको छ। त्यसकारण म तपाईँलाई त्यो कुरा सोध्न चाहन्छु, आफै मनन गर्नुहोस्। हामी सबैजना विद्यार्थी छौँ, हामी सबैजना पढ्ने व्यक्तिहरू छौँ, हामीले कुनै न कुनै पुस्तकहरू पढेका छौँ, तपाईँ र मैले मन परेका कथा, कविता, होइन इतिहास, जे जुनै पुस्तकहरू पढेका छौँ, तपाईँले त्यो पुस्तक र यो पुस्तकलाई कसरी हेर्नुभएको छ, कसरी हेर्नुहुन्छ? यो वचनलाई तपाईँले एउटा कथाको रूपमा, एउटा इतिहासको रूपमा, एउटा इतिहासको पुस्तकको रूपमा त हेर्नुभएको छैन। यस पुस्तकलाई हेर्ने, यस पुस्तकलाई पढ्ने तपाईँको आचरण कस्तो छ? कि तपाईँ यो पुस्तकलाई पढ्दै गर्दाखेरि साँच्चीकै परमेश्वरको वचनको रूपमा, जहाँ परमेश्वर बोल्नुहुन्छ भन्ने त्यो उद्देश्यले तपाईँ पढ्नुहुन्छ, परमेश्वरलाई जान्ने उद्देश्यले तपाईँ पढ्नुहुन्छ, जब कि तपाईँ यो उहाँको वचन पढ्नुहुन्छ, परमेश्वरसँग साँच्ची नै कुरा गरेको, साँच्ची नै परमेश्वरको आवाज थाहा गर्नुभएको महसुस गर्नुहुन्छ। कि एउटा इतिहास पढेर केही जानकारी प्राप्त गर्नुभएको जस्तै मात्रै महसुस गर्नुहुन्छ। यदि यो पुस्तक पढेर भने तपाईँ र मैले एउटा जानकारी प्राप्त गरे जस्तै मात्रै महसुस गर्दैछौँ भने परमेश्वरको वचनमा जाने हाम्रो तरिका हामीले परिवर्तन गर्नुपर्छ, परमेश्वरको वचनलाई हेर्ने हाम्रो दृष्टिकोण परिवर्तन गर्नुपर्छ, परमेश्वरको वचनलाई परमेश्वरको वचनले वचन अनुसार नै हामीले के गर्नुपर्ने हुन्छ, हेर्नुपर्ने हुन्छ, यसरी अध्ययन गर्नुपर्ने हुन्छ, अनि मात्रै यहाँबाट हामी परमेश्वरलाई देख्न सक्छौँ, अनि मात्रै यहाँबाट हामी परमेश्वरलाई चिन्न सक्छौँ। होइन भने चाहिँ तपाईँ र मैले 10 चोटि पढे पनि यहाँबाट हामी परमेश्वरलाई देख्न सक्छौँ, परमेश्वरको महानतालाई हामी देख्न सक्छौँ, यहाँबाट हामी उत्साह पाउन सक्दैनौँ, परमेश्वरको वचनबाट उहाँको आराधना गर्नको निम्ति हामी प्रोत्साहित हुँदैनौँ, हामीसँग परमेश्वरको आराधना गर्नको निम्ति प्रशस्त शब्दहरू हुँदैन, ती सत्यताहरू हुँदैनन्, किनभने परमेश्वरले तपाईँ र मलाई कृपा गर्नुभएको छ, किनभने परमेश्वरले तपाईँ र मलाई के गर्नुभएको छ, कृपा मात्र होइन उहाँले आफ्नो आत्मा दिनुभएको छ। अब आत्मा तपाईँ र ममा के गर्नुहुन्छ, बास गर्नुहुन्छ, र आत्माले के गर्नुहुन्छ, ख्रिस्ततिर डोर्याउनुहुन्छ, र हामीलाई ख्रिस्तमा के गर्नुभएको छ, उहाँले कृपा दिनुभएको छ। सायद यहाँ तपाईँहरू कतिजना शारीरिक कष्ट, बिरामी, अभाव, असफल भएर जानुभएको छ होला, तर एउटा कुरा याद गर्नुहोस्, एउटा कुरा याद गर्नुहोस् कि उनै पवित्र परमेश्वर, शक्तिशाली परमेश्वर, कृपालु परमेश्वर, सर्वज्ञानी परमेश्वरले तपाईँलाई उनै प्रभु येशू ख्रीष्टद्वारा उहाँमा नै कृपा गर्नुभएको छ, जुन कृपा मरियमलाई पनि उहाँले गर्नुभएको थियो, उनै कृपालु परमेश्वरले तपाईँलाई प्रेम गर्नुभएको छ, त्यसकारण आफ्नो पुत्र दिनुभएको छ, र आफ्नो पुत्रमा उहाँले आफ्नो कृपा दिनुभएको छ, जुन कृपा हरेक दिन नयाँ भएर आउँदछ, त्यो कृपामा भरोसा गर्नुहोस्, जुन सदा सर्वदा स्थिर रहन्छ। के तपाईँले त्यो कृपा महसुस गर्नुभएको छ? के ख्रीष्टमा परमेश्वरको कृपालाई महसुस गर्नुभएको छ? यदि छैन भने आफ्नो हृदयलाई विचार गर्नुहोस्, प्रभुमा प्रार्थना गर्नुहोस्। अन्तिममा हामी एउटा कुरालाई याद गर्नुपर्ने हुन्छ, एउटा सत्यतालाई हामीले याद गर्नुपर्ने हुन्छ, किनभने परमेश्वरले तपाईँ र मलाई ख्रीष्ट येशूमा कृपा गर्नुभएको छ, ख्रीष्टमा तपाईँ र मलाई उद्धार दिनुभएको छ, र जसरी यहाँ हामी एलिसिबा र गर्भमा रहेको बालकको आनन्दको केन्द्र के थियो, ख्रीष्ट, र यहाँ मरियमको कि आराधनाको केन्द्रमा पनि ख्रीष्ट हुनुहुन्छ, किनकि परमेश्वरले क्रिसमा उनलाई कृपा गर्नुभएको छ, ख्रिस्ट दिनुभएको छ अनि आज उनै परमेश्वरले तपाईँ र मलाई पनि त्यही कृपा त्यही ख्रिस्ट दिनुभएको छ र हामीलाई उहाँमा नै आनन्दित हुन आज्ञा गरिएको छ र उहाँकै आराधना गर्नको निम्ति हामीलाई उद्धार गरिएको छ। त्यसकारण हाम्रो आनन्दको स्रोत ख्रिस्ट हुनुपर्छ, हाम्रो आराधनाको केन्द्र ख्रिस्ट हुनुपर्दछ किनकि हामी ख्रिस्टमा उद्धार गरिएका छौँ, हामी ख्रिस्टमा प्रेम गरिएका छौँ र ख्रिस्टमा नै हामी लुकाइएका छौँ। ख्रिस्टमा नै अब हामी के पाउँछौँ, हाम्रो पहिचान पाउँछौँ। ख्रिस्टमा नै हामी हाम्रो मूल्य, हाम्रो मान्यता, हाम्रो नाम सबै हामी ख्रिस्टमा नै पाउँदछौँ किनकि ख्रिस्टमा हामीले उहाँको कृपा पाएका छौँ, किनकि हाम्रो पाप धेरै भए तापनि उहाँको कृपा अझै बढी छ जुन हरेक दिन तपाईँ र मेरो निम्ति नयाँ भएर आउँदछ। आउनुहोस् हामी प्रार्थना गरौँ।